आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो नमस्कार अनि जय मसीह। आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन लेवी 19 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ मुख्य विषयको रूपमा देख्छौं सामाजिक पाप, जीवन परिस्थितिहरूमा आज्ञाहरूको लागि। हामी पुस्तकको त्यो खण्डमा छौं जहाँ 10 आज्ञाहरू राष्ट्रको सामाजिक जीवनको सन्दर्भमा 10 आज्ञाहरूलाई वर्णन गरिएका छन्। यो खास विशेष खण्ड भन्दा अरू कुनै कुरा त्यति धेरै व्यवहारिक देखिँदैन। परमेश्वरको व्यवस्थाले हामीलाई यो कुरा भन्दछ, लेवी 19 दुई पदमा, तिमीहरू पवित्र हौ किनभने म परमप्रभु पवित्र हौ। यो इसरायलको जीवनमा सम्पूर्ण पक्षहरूमा आधारभूत र मौलिक कुरा थियो। यसले हरेक कुराको वर्णन गर्यो जुन परमेश्वरले आज्ञा गर्नुभयो वा माग गर्नुभयो थियो। यो तिनीहरूका जीवनका दैनिक दिनचर्याको भाग हुनुपर्ने थियो। दैनिक जीवनमा पवित्रता र त्यसको सम्पूर्ण सम्बन्धहरू सहित परमेश्वरको जनहरूको दिन प्रतिदिन जीवनयापनमा सर्वोपरि थियो। यो नै केही त्यस्तो कुरा हो जुनको आज पुनः जोड़ दिन आवश्यक छ। यो खालि कुनै थ्योरी सिद्धान्त मात्र होइन, परमेश्वर इरादा गर्नुहुन्छ कि ती कुराहरू हाम्रो जीवनहरूमा ल्याइएको। व्यवस्थाले पवित्रताको उत्पादन गर्न सक्दैन जुन यसले माग गर्दछ। यसले माग गर्यो तर यसले आपूर्ति गर्न सकेन। यसले व्यवस्थाको धार्मिकताको प्रकट गर्यो तर त्यसले माग गरेको उच्च स्तरको मानव प्रयत्नद्वारा पूरा गर्न सकिएन। रोमी 3:19-20 पदमा पढ्छौं, अब हामी जान्दछौ जे जति व्यवस्थाले भन्छ व्यवस्था मुनि हुनेहरूलाई नै भन्छ कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको अघि जवाबदेही होस्। यसै कारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा धर्मी ठरिने छैन, किनकि व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ। यो कति अद्भुत छ कि परमेश्वरले हामी भित्र बास गर्न पवित्र आत्मालाई दिनुभएको छ। यो ऊर्जा हो जुन क्रिस्टियन जीवन यापनको लागि आवश्यक पर्छ। यो अध्यायमा दिएको कारण म तिमीहरूका परमेश्वर परमप्रभु हुँ वा म परमप्रभु हुँ 16 यो अध्यायमा उल्लेख छ। परमेश्वरले सही र गलत बीच रेखा खिच्नुहुन्छ। उहाँले मात्र पवित्र र अपवित्र बीच खास भिन्नता बनाउन सक्नुहुन्छ, अरू कुनै कारण दिन आवश्यक छैन। यो 19 अध्यायको रूपरेखा हेरौं। यसको मुख्य विषय हो सामाजिक पापहरू, आज्ञाहरूका लागू। यसैको अन्तर्गत 19 अध्याय पद 1-8 मानिसको परमेश्वरसँग सम्बन्ध, 9-10 पदमा मानिसको गरीबहरूसँगको सम्बन्ध, 11-18 पदमा मानिसको उसको छिमेकीहरूसँग सम्बन्ध, 19-37 पद मानिसको विभिन्न जीवन परिस्थितिहरूमा सम्बन्ध। तपाईले हामी हेर्नेछौ मानिसका परमेश्वरसँग सम्बन्ध। लेवी 19:1-2 पद, परमप्रभुले मोसालाई भन्नुभयो, सबै इसरायली समुदायलाई भन, तिमीहरू पवित्र हौ किनभने म परमप्रभु तिमीहरूका परमेश्वर पवित्र हुँ। मित्र, परमेश्वरले व्यवस्था दिने मोसालाई यी निर्देशनहरू दिनुहुन्छ र तिनीहरूले 10 आज्ञाहरूको अंशहरूको भागहरूको विस्तार गर्दछन्। परमेश्वरले पवित्रताको माग गर्नुहुन्छ उहाँ पवित्र हुनुहुने आधारमा। यो कुराको ध्यान दिन आवश्यक छ कि परमेश्वरले अझै आज उस्तै आचरणको आज्ञा गर्नुहुन्छ। 1 Cor 10:31 पदमा पढ्छौ, यसकारण चाहे तिमीहरू खाऊ अथवा पियो वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरको महिमाको निम्ति गर। दोस्रो कुरन्ती 5:17 पदमा यस कारण कोही ख्रिष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। पहिलो पत्रुस 1:13-16 पदमा यस कारण आफ्नो मन बाँध, संयमी हौ र येशु ख्रिष्ट प्रकट हुनुहुँदा तिनीहरू कहाँ आउन लागेको अनुग्रहमा तिनीहरूको आशा पूर्ण रूपले राख। आज्ञाकारी बालकहरू भएका हुनाले अगाडिका अजान अवस्थाका कुइच्छाहरूमा तिमीहरू अब नलाग, तर तिमीहरूलाई बोलाउनु हुने जस्तो पवित्र हुनुहुन्छ तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र हौ, किनभने यो लेखिएको छ तिमीहरू पवित्र हौ किनभने म पवित्र हुँ। व्यवस्थाको अन्तर्गत र अनुग्रहको अन्तर्गत बीच आवश्यक आचरणको बीच प्रमुख भिन्नता चाहिँ आज ऊर्जा चाहिँ पवित्र आत्माको व्यक्तिमा विश्वासी कहाँ पूर्ति गरिएको छ। हामी जीवित ख्रिस्टसँग जोडिएका छौं, पुराना कुराहरू बिति गए, हामी कति पनि आदमसँग जोडिएका छैनौ र हामी कति पनि वैदिक व्यवस्था प्रणालीमा बाँधिएका छैनौ। हामी ख्रिष्टमा जोडिएका छौं र हामीले उहाँलाई खुशी पार्न प्रयास गर्नुपर्छ। व्यवस्था मुनि तिनीहरूले आज्ञाहरूको आफ्नै प्रयत्नद्वारा पालन गर्न प्रयत्न गरे। तिनीहरूले यो सिक्नु परेको थियो कि शरीर सधैँ असफल हुनेछ। यसको ठिक विपरीत हामीसँग पवित्र आत्मा हामीमा हुनुहुन्छ। रोमी 8:3-4 पदमा पढ्छौं, पाप स्वभावले दुर्बल पारिएको हुनाले व्यवस्थाले जे गर्न सकेन परमेश्वरले गर्नुभयो, अर्थात उहाँले आफ्नो पुत्रलाई पापमय शरीरको रूपमा पाप बलि झैं पठाउनुभयो। यसरी उहाँले पापलाई शरीरमा नै दिनुभयो, यस हेतुले कि व्यवस्थाको उचित आवश्यकता हामीमा पूर्ण होस्। हामी जो पाप स्वभाव अनुसार होइन तर पवित्र आत्मा अनुसार चल्दछौं। गलती 5:22-23 पदमा तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाई, विश्वस्तता, नम्रता र संयम हुन्। यस्ता कुराहरूको विरूद्धमा कुनै व्यवस्था छैन। व्यवस्था कहिले पनि यति टाढासम्म गएन। परमेश्वरको पुत्रले हामीलाई उच्च स्थानमा ल्याउन चाहनुहुन्छ। अहिले तिनीहरूले पालन गर्नुपर्ने आज्ञाहरूको निश्चित कुराहरूको जोड़ दिने काममा परमेश्वरले ती विशेष क्षेत्रहरूको जोड़ दिनुहुनेछ जुनमा तिनीहरू कमजोर थिए। इसरायलको इतिहासले हामीलाई देखाउँछ कि परमेश्वरले तिनीहरूको कमजोरी पक्षको बुझ्नुभयो। तिनीहरूलाई विश्राम दिनको बारेमा निर्देशन दिएको थियो, प्रतिमा पूजाबाट अलग परमेश्वर कहाँ उचित बलिदान भेटी ल्याउने सम्बन्धमा। यिनै क्षेत्रहरू जुनमा तिनीहरूले तोडे पालन गर्न सकेनन्, परमेश्वर तिनीहरूको प्रतिदिनको जीवनमा पवित्र हुन भनी रहनु भएको छ। लेवी 19:3 पद, तिमीहरू हरेकले आफ्ना आफ्ना बाबुको सम्मान गर्नु र मेरो सबात पालन गर्नु, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। कसैले सोचला यो त अनौठो छ, परमेश्वरले आमा र बुबालाई आदर गर्नु पर्दछ भन्ने आज्ञाहरूसँग शुरू भएको छ, तर त्यो त्यति अनौठो छैन। जब हामी विचार गर्दछौ कि बच्चाको लागि आमा बुबा परमेश्वरको स्थानमा उभिन्छ र प्रथममा आमा बुबाको आज्ञा पालन गर्ने कामद्वारा परमेश्वरको आज्ञा पालन गर्न बच्चाले सिक्दछ। सम्पूर्ण कुराहरू घरबाटै आरम्भ हुनुपर्छ। त्यसपछि उहाँले यो कुराको थप्नुहुन्छ, मेरो सबात पालन गर्नु। परमेश्वरले मानिसको समयको 1/7 र मानिसको सँग भएको हरेक जीवनको 10 भागको माग गर्नुभयो। यी दुई आज्ञाहरू पहिलो उल्लेख गरियो जुनले 10 आज्ञाहरूको दुई प्रमुख विभाजनहरूको सम्मिलित गर्दछ। त्यहाँ मानिसप्रति कर्तव्य र परमेश्वरप्रति कर्तव्य छ। प्रभु येशु ख्रिष्टले यो सबैलाई यसमा सार दिनुभएको छ, परमेश्वरलाई प्रेम गर र मानिसलाई प्रेम गर। उहाँले भन्नुभयो कि यो नै व्यवस्थाको कुल हो वा निचोड हो। मती 22:37-40 पद अनुसार विश्राम व्यवस्था नैतिक आधारमाथि आश्रित हुँदैन, तर इसरायललाई खास दिएको परमेश्वरको आज्ञामा आश्रित थियो। इसरायलले सत्य विश्वास त्यागमा र निचो गर्ने काममा यस बिन्दुमा पाप गर्यो। तिनीहरूले विश्राम दिनहरूको पालन गर्न अस्वीकार गरे। आमोस 8:5 पदमा भनिएको छ, तिमीहरू जसले भन्छौ औंसी कहिले बित्छ र हामी अन्न बेच्न सकौं, अनि सबात कहिले समाप्त हुन्छ र हामी गहुँ बेच्न सकौं, माना सानो र ढक गरौं बनाई झुटो तराजु चलाएर ठग्न सकौंला। यो परमेश्वरको अभियोग र इसरायल राष्ट्रको विरूद्ध मुद्दा थियो। 4 पदमा भनिएको छ, प्रतिमाहरूतिर तिमीहरू नलाग, अनि तिमीहरूले ढलौते देवताहरू पनि नबनाऊ, म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मित्र, यसले पहिला दुई आज्ञाहरूको ढाक्दछ। यहाँ खास विचार के छ भने प्रतिमामा नजर पनि नलगाऊ। अन्य जाति प्रतिमा पूजाले त्यसको वैभव, शान र कुनै पनि आँखालाई आकर्षण गर्दथ्यो, अपील गर्दथ्यो। त्यसले अझै पनि त्यो गर्दछ। आज अर्थविहीन धार्मिक कृत्यमा हेर्नुहोस् जुन तपाईँ आज धर्ममा देख्नुहुन्छ, त्यो आँखा लोभ्याउने सेवा हो। तिनीहरूले प्रतिमाहरूमा हेर्नुहुँदैनथ्यो र तिनीहरूले प्रतिमा पनि बनाउनु हुँदैनथ्यो। परमेश्वरले प्रतिमाहरूको खिल्ली उडाउनुहुन्छ किनभने तिनीहरू केही पनि होइनन् र केही पनि गर्न सक्दैनन्। 5-8 पद, तिमीहरूले मेल बलि चढ़ाउँदा आफू ग्रहणयोग्य हुने गरी चढ़ाऊ। तिमीहरूले चढ़ाएकै दिन वा भोलिपल्टसम्म त्यो खाइयोस्, तर पर्सिपल्ट केही उभ्रियो भने त्यो आगोमा जलाइयोस्। पर्सिपल्टसम्म त त्यो खाइएको भए त्यो अशुद्ध हुन्छ, त्यो ग्रहणयोग्य हुने छैन। त्यो खाने हरेक आफ्नो अधर्मको लागि आफ्नै जिम्मेदार हुनेछ, किनभने जसले परमप्रभुको पवित्र कुरा अपवित्र पार्यो अनि त्यो आफ्नो मानिसहरूबाट बहिष्कार गरियोस्। यहाँ कुनै पनि नयाँ कुरा थपिएको छैन, तर हामीले फेरि यो कुराको औल्याउनु पर्छ कि मेल बलि स्वैच्छिक रूपमा चढ़ाउनु पर्दथ्यो। यद्यपि यो स्वैच्छिक बलि वा भेटी भए तापनि चढ़ाउनेवालाले दिइएको नियमहरूको चाहिँ पालन गर्नबाट छुटकारा पाउँदैनथ्यो वा त्यसको नितान्त रूपमा पालन गर्नुपर्दथ्यो। दिइएको आज्ञा वा व्यवस्थाबाट कुनै पनि हट्ने कुरा भयो भने मानिसहरूको बीचमा उदाहरणको रूपमा त्यस मानिसलाई दण्ड सजाय दिइन्थ्यो। म आज देख्दछु कि क्रिस्चियन सेवाहरूमा त्यहाँ ती मानिसहरू छन् जो यस्तो सोचेको देखिन्छ कि तिनीहरू विशेष स्वतन्त्रताहरू लिन सक्छन् जस्तो कि अरू कसैले लिन सक्दैनन्, वा कोही सोच्दछन् किनकि तिनीहरूले चर्चलाई ठूलो सहायता दान भेटिदिएकोले तिनीहरूले खास विशेष अवसर र खास स्थानहरू र खास ध्यान आकर्षणको पाउनुपर्छ। मेरो मित्र, यो कुराको ध्यान गर्नुहोस्, मेल बलि स्वैच्छिक रूपमा चढ़ाइन्दथ्यो दिइन्दथ्यो, तर नियमहरू चाहिँ विवरणहरू चाहिँ एकदम सख्त गरेर अनुसरण गर्नुपर्दथ्यो, पछ्याउनु पर्दथ्यो। हामी सबै परमेश्वरको शर्तको आधारमा आउने पर्छ। दिएको कुनै पनि व्यवस्थाबाट हट्ने कुरा भयो भने मानिसहरू कहाँ उदाहरणको लागि त्यस मानिसलाई दण्ड सजाय दिइन्थ्यो। त्यो सकारात्मक व्यवस्था थियो, नैतिक व्यवस्था थिएन। त्यसको कारण असफलता त्यहाँ अधिक धेरै जोखिम थियो। आज कतिपनि मानिसहरूले चर्चमा प्रतिज्ञा करार बनाउँछन् र त्यसपछि सोच्दछन् कि तिनीहरूले ती सबै गर्न आवश्यक छैन यदि तिनीहरू त्यो गर्न चाहँदैनन् भने। परमेश्वर भन्नुहुन्छ, यदि तिमी स्वैच्छिक रूपमा गर्न गइरहेका छौ भने तब त्यसको सही तरिकाले गर। धेरै क्रिस्चियनहरू क्षमा याचना वा बहाना बनाउँछन्, यो भन्दै जे कुरा गरिरहेका छन् त्यो खालि स्वैच्छिक काम वा भोलन्टियर काम हो। परमेश्वर भन्नुहुन्छ, यदि तिमी त्यसको गर्न गइरहेका छौ भने तब त्यसलाई सही तरिकामा गर जब तिमी म कहाँ आउँछौ त्यो गर्नलाई। कुनै पनि परमेश्वरको काम गर्न भोलन्टियर नगर्नुहोस् जबसम्म तपाईसँग भएको हरेक कुरा तपाई दिन गइरहनु भएको छैन स्वैच्छिक रूपमा। म यो विचार मान्ने व्यक्ति हुँ कि धेरै क्रिस्चियनहरूलाई तिनीहरूका अल्छीपनाको कारण कुनै दिन न्याय गरिनेछन्। कोही कोही तिनीहरूले कुनै कामको अभिभारा लिने काममा गर्व गर्दछन्, भन्छन्, हेर म सन्डे स्कूल पढ़ाउने शिक्षक हुँ, त्यो गरे फल्ना फल्ना। मेरो मित्र, कतिपल्ट तपाई अबेर वा ढिलो हुनुभयो? मेरो मित्र, म सोच्दछु हाम्रो कुनै पनि स्वैच्छिक कामको लागि कुनै दिन उहाँले न्याय गर्न गइरहनु भएको छ। परमेश्वर उहाँका स्वैच्छिक भेटीसँग आएको चाहनुहुन्न जबसम्म हामी सही तरिकामा आउँदैनौ। त्यसपछि हामी देख्छौ गरीबप्रति मानिसको सम्बन्ध, 9-10 पद, जब तिमीहरू आफ्नो बाली काट्छौ तब तिमीहरूले खेतको छेउ समय नकाट्नु, कटानीको शिला बाला नबटुल्नु, तिमीहरूले आफ्ना दागबारीका फल निखारिकन नटिप्नु अनि दागबारीमा झरेका फलहरू नबटुल्नु, ती चाहिँ गरीब र परदेशीहरूका निम्ति छोडिदेऊ, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। यो गरीबको लागि परमेश्वरको अद्भुत व्यवस्था, प्रबन्ध र योजना थियो। परमेश्वरले कसैलाई उद्धारको धर्म कर्मको सेवामा राख्नु भएन। उहाँले कसैलाई केही काम नगरी बस्न र तलब थाप्न दिन छोड्नुहुन्न। गरीबहरूलाई काम गर्न अवसर दिएर वास्ता ख्याल गरिन्दथ्यो। यो चाहिँ निर्दयी पुँजीवाद र ईश्वरहीन समाजवाद बीच अद्भुत सन्तुलन थियो। मानिसले सर्वप्रथममा टिपी नसकेको कुनै पनि कुराहरू गरीबहरूको लागि छोडिदिनु पर्दथ्यो र हातद्वारा फसल काट्दा जमिनको अन्न बालीबाट 10%देखि 20% छोडिन्दथ्यो। यो त्यहाँ प्राचीन प्रथा थियो अनि यो नै नियम दागबारीसँग पनि सत्य थियो। हजुर, अनि यसरी परमेश्वरले आफ्ना जनहरूको हेरचाह गर्नुहुन्थ्यो। दरिद्रतासँग उहाँको व्यवहार गर्ने तरिका विधिले दुवै धनी र गरीबको लागि उपयुक्त थियो। त्यसपछि हामी देख्छौ छिमेकीप्रति मानिसको सम्बन्ध, 11-12 पद, तिमीहरूले चोरी नगर्नु, छल नगर्नु, एक अर्कासित झूट नबोल्नु, तिमीहरूले मेरो नाउँमा झुटा शपथ नखानु, त्यसो गर्नाले तिमीहरूले आफ्ना परमेश्वरको नाउँ अपवित्र पार्नेछौ, म परमप्रभु हुँ। यसले आठौं र नौ आज्ञाहरूको पुनः दोहोर्याउँदछ। प्रस्थान 20:15-16 पदमा भनिएको छ, चोरी नगर्नु, आफ्नो छिमेकीको विरूद्धमा झुटो गवाही नदिनु। चोरी, झुट, कपट र झुटो कसम सबै यहाँ सम्मिलित छ। झुटा तरिकामा व्यवहार गर्नु परमेश्वरको परिभाषा अनुसार चोरीको रूप हो। अनि तेस्रो आज्ञा पद 12 सम्मिलित गरिएको छ, परमेश्वरको नाम पवित्र छ। व्यापारमा परमेश्वरको जनहरूले आफ्ना इमान्दारिता र सत्य व्यापार व्यवहारद्वारा परमेश्वरको नामको पवित्रताको प्रदर्शन गर्नुपर्दछ। 12 पदमा भनिएको छ, तिमीहरूले मेरो नाउँमा झुटा शपथ नखानु, त्यसो गर्नाले तिमीहरूले आफ्नो परमेश्वरको नाउँ अपवित्र पार्नेछौ, म परमप्रभु हुँ। हामीले काम गर्ने कुनै पनि मानिसलाई उचित दाम दिनुपर्छ। म तपाईँलाई भनौँ, परमेश्वर ज्ञानीहरूको पक्षमा हुनुहुन्छ। याकुबको कुरालाई सुन्नुहोस्, याकुब 5:1-2 पदमा, धनी मानिस हो, सुन, तिमीहरू माथि आइपर्ने कष्टहरूको निम्ति रो र विलाप गर, तिमीहरूको धन सडेको छ र तिमीहरूका पोषकहरू किराले खाएको छ। अनि याकुब 5:6 भन्छ, तिमीहरूको विरोध नगर्ने धर्मात्मालाई दोषी ठहराएर तिमीहरूले मारेका छौ। ओ, यो आज पनि कति धेरै सत्य छ। अनि 14 पदमा भनिएको छ, भैरालाई नसराप, अन्धाको अगाडि ठोकर लाग्ने कुरा नराख, तर आफ्ना परमेश्वरको भय मान, म परमप्रभु हुँ। एकजना अन्धा मानिसले मलाई भन्यो कि उसलाई व्यापारीद्वारा ठगिए। म तपाईँलाई भनौँ, यो भयानक कुराहरू अझै पनि गरिन्दछ। परमेश्वरले बहिरो र अन्धोको सोच विचारमा ख्यालमा उहाँको नाममाथि दोब्बर जोड दिनुहुन्छ। कमजोर, असहाय र अशक्तको लागि यो परमेश्वरको ख्याल वास्ता हो। अनि मानिसको हृदय कठोरपनाको विरूद्ध यो उहाँको हप्काई हो। 15 पद, तिमीहरूले अन्य नगर, ठूलो होस् वा सानो होस्, मान्छे हेरेर होइन तर सबै मान्छेको उचित न्याय गर। यहाँ चाहिँ न्यायाधीशको लागि वचन छ। आज हाम्रा न्यायकर्ताहरू यो वचनको कति धेरै आवश्यकता छ। न्यायकर्ताले यो बुझ्नु पर्दछ कि उसले त्यसरी न्याय गर्नुपर्दछ जस्तो कि परमेश्वर गर्नुहुन्छ। म इच्छा गर्दछु कि तिनीहरूले यो कुराको याद गरे, तिनीहरू त्यो स्थानमा छन्। यस कारणले होइन कि तिनीहरूलाई कुनै राजनीतिज्ञहरूको कारण तिनीहरू छन्, तर किनभने तिनीहरू परमेश्वरको प्रतिनिधित्व गर्दछन् र तिनीहरूले पक्षपात रहित न्याय गर्नुपर्दछ। शेक्सपियरले किङ हेनरी 4 लेखेथे, स्वर्गीय सबै कुरा भन्दा माथि छ, तैपनि त्यहाँ न्यायकर्ता बस्दछ कि कुनै राजाले भ्रष्ट गर्न सक्दैन। अनि सोक्रेटसले भन्यो, चार कुराहरू न्यायकर्तासँग सम्बन्धित छ, शिष्ट रूपमा सुन्नु, बुद्धिमानपूर्वक उत्तर दिनु, स्वयमै रूपमा विचार गर्नु र पक्षपात रहित निर्णय गर्नु। अनि 16-18 पदमा भनिएको छ, मानिसहरूका बीचमा निन्दा नफैलाऊ, तिमीहरूले आफ्नो छिमेकीको जीवन जोखिममा नपार, म परमप्रभु हुँ। आफ्नो भाइ बन्धुसित दुश्मनी नराख, आफ्नो छिमेकीलाई खुलम खुल्ला हप्काऊ, नत्र त पनि त्यसको अपराधमा साझा होलास्। आफ्ना आफन्तसित बदला लिन नखोज र इबी नराख, तर आफ्नो छिमेकीलाई आफैलाई झै प्रेम गर, म परमप्रभु हुँ। मित्र, स्कटले लेखेथे, निन्दा गर्नेवाला अति नै खतरनाक हुन्छन्, चुप रहनु नै उक्तम हुनेछ। यदि सत्य बोल्दाखेरि पनि छिमेकीको इज्जत र मानलाई बर्बाद गर्दछ भने, कसैले भनेथे, तपाईँले सुन्ने हरेक कुरामा विश्वास गर्न सक्नुहुन्न तर तपाईँ त्यसको दोहोर्याउन सक्नुहुन्न। याकुबसँग यसको बारेमा भन्नलाई महान कुरा छ र मैले यो निष्कर्षको पुस्तक पढेथे, आगोमा नर्क। तपाईँलाई थाहा छ त्यो के हो? त्यो सानो जिब्रो हो जुन तपाईँको जिब्रोमा छ। यो भयानक कुरा हो, यो संसारमा सबभन्दा खतरनाक कुरा हो, एटम बम भन्दा खतरनाक। भनिएको छ, तिमीहरूले आफ्नो छिमेकीको जीवन जोखिममा नपार, मतलब उसको इज्जतलाई हत्या नगर। घृणालाई हत्यासँग बराबरको विचार गरिँदैन तर त्यसको वर्जित गरिएको छ। हाम्रा प्रभुले तिनीहरूलाई एकैसाथ जोड्नु भएको छ र भन्नुभयो कि यदि तपाईँ घृणा गर्नुहुन्छ भने तपाईँ हत्यारा हुनुहुन्छ। अनि मती 5:21-22 पद पनि यही भन्दछ, यी सबै नकारात्मक निषेधहरू वा मनाईहरूको उत्तर सकारात्मकमा पाइन्दछ, तर तिमीले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। पाउले यी सबै ख्रिस्टियनको लागि जोड़ दिएका छन्। गलाती 6:1 पदमा भनिएको छ, भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर, आफ्नै पनि विचार राख, नत्र त तिमीहरू पनि परीक्षामा पर्नेछौ। त्यसपछि हामी देख्नेछौ विभिन्न जीवनको परिस्थितिमा मानिसको सम्बन्धहरू। 19 पद, तिमीहरूले मेरा नियमहरू पालन गर, दुई भिन्न भिन्न जातका पशुहरूलाई मिसिन नदेऊ, आफ्नो खेतमा दुई किसिमका बिउहरू नछर, तिमीहरूले दुई किसिमका धागो मिसिएको लुगा नलगाऊ। तपाईँलाई थाहा छ त्यस किसिमको कपड़ा पोषकलाई तपाईँ धुनु भएकै हुन्छ। परमेश्वरले तिनीहरूलाई संकेतहरू र अनुष्ठानिक सहित महान आत्मिक सत्यताहरूको सिकाइरहनु भएको छ। तिनीहरूसँग दोगला वा मिश्रण जनावर वा बोट पौधाहरू हुनुहुँदैन थियो। यो चाहिँ तिनीहरूलाई यो सिकाउनु थियो कि त्यहाँ सत्यता र त्रुटिको कुनै मिश्रण हुँदैन र हुनुहुँदैन। यो हाम्रो प्रभुले मत्ती 13 साम्बा र गहुँको दृष्टान्तमा सिकाउनु भएको छ। पाउल भन्छन् पहिलो कुरन्थी 10:21, तिमीहरू प्रभुको कचौरा र भूतप्रेतको कचौरा दुवैबाट पिउन सक्दैनौ, तिमीहरू प्रभुको टेबल र भूतप्रेतको टेबल दुवैबाट खान सक्दैनौ। ख्रिस्टले भन्नुभयो लुका 16:13, तपाईँ परमेश्वरलाई र धन सम्पत्तिलाई एकैपल्टमा सेवा गर्न सक्नुहुन्न। 20-22 मगनी भएकी तर छुटकारा नपाएकी तथा स्वतन्त्र नभएकी कमारीसित कसैले सहवास गर्यो भने त्यसबारे जाँच पड़ताल गरियोस्, तिनीहरूलाई मार्नु चाहिँ हुँदैन किनभने त्यो फुका थिइन्, तर त्यस पुरूषले भेट हुने पालको ढोकामा आफ्नो दोष बलिको निम्ति एउटा भेडा परमप्रभुलाई चढ़ाउन ल्याओस्। अनि त्यस पापको निम्ति दोष बलिको भेडाद्वारा पुजारीले परमप्रभुको सामु प्रायश्चित गरून् र त्यसको पाप त्यसलाई क्षमा गरिनेछ। अमित्र, यो पछाडि 7 आज्ञातिर जाँदछ, जुन हामी महान आज्ञा 10 आज्ञामा देख्छौ। यसले दासी स्त्रीको रक्षा गर्दछ। यसले स्वाभाविक प्रश्न खड़ा गर्दछ, के परमेश्वरले दासत्वको स्वीकृति दिइरहनु भएको छ? होइन, परमेश्वरले मानिसहरूको कठोर हृदयद्वारा उत्पन्न हुने पापीपूर्ण परिस्थितिहरूको स्वीकार गरिरहनु भएको छ, जस्तो कि विवाह विच्छेदको मुद्दामा उहाँले गर्नुभएको थियो। यो पुरूष मानिसको तर्फमा पापको रूपमा मान लिन्दथ्यो, किनकि उसले दोष बलि ल्याउनु पर्दथ्यो। स्त्रीले चाहिँ भेटी बलि ल्याइनन्। अनि 23-25 पदमा भनिएको छ, तिमीहरूले त्यस देशमा पुगेर कुनै प्रकारको खानुहुने फलको बिरूवा लगाएपछि 3 वर्षसम्म त्यसको फल खानु निषेध छ। 4 वर्षमा चाहिँ सबै फल पवित्र हुनेछ र परमप्रभुमा प्रशंसाको भेटी हुनेछन्। तर 5 वर्षमा त्यसको फल तिमीहरूले खानुहुन्छ र त्यसको उत्पादन बढ़ेर जानेछ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। यो व्यवस्था चाहिँ हाम्रो निम्ति अनौठो सुनाइ पर्दछ जो वृक्ष सम्बन्धी विद्वानहरू होइनौ। हामीलाई भनिएको छ कलिलो फलको बोटहरू छिटो बढ्छ र राम्रो फल फलाउँछ। यदि कोपिलालाई पहिलेको वर्ष केही वर्ष काटिन्छन् वा छाटिन्छन् भने प्रभुले त्यो जान्नुहुन्थ्यो। आत्मिक पाठ यो थियो, अगौटे फलहरू परमेश्वरको हुँदथ्यो र यसले यो पनि सिकाउँदथ्यो। याकुब 1:17 पदमा हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गीयबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ, बदलिरहने छाया जस्तो उहाँमा कुनै हेरफेर छैन। अनि 27-28 पद, तिमीहरूले आफ्नो कञ्चटको कपाल नकाट्नु अनि आफ्नो दाढीका कुना कुना नछाट्नु, मरेका मानिसहरूका निम्ति आफ्नो शरीरमा काटेर चोट नबनाउनु अनि आफ्नो शरीरमा कुनै किसिमको छाप नबनाउनु, म परमप्रभु हुँ। अमित्र, यहाँ 6 आज्ञाहरू छन् जुनको अन्य जातिको अभ्यासहरू र अन्धविश्वासहरूको निन्दा गर्दछ। तिनीहरूले रगत सँगैको मासु खानु हुँदैनथ्यो, तिनीहरूले आफ्नो केश छाँटेर त्यसमा साना गुच्छा छोड्नु हुँदैनथ्यो। जब तिनीहरूका प्रियजनहरू मर्दछन् तिनीहरू अन्य जातिहरूले जस्तै क्रियाकलाप गर्नु हुँदैनथ्यो। अनि 29 पदमा भनिएको छ, तिमीहरूका छोराछोरीलाई वेश्यातु ल्याएर अशुद्ध नपार्नु, नत्रता देश वेश्यागमनतिर लाग्ला र देश दुष्टताले भरिएला। यहाँ यो अन्य जाति अभ्यासको निन्दा हो जुन आज केही मानिसहरूको बीचमा पाइन्दछ। त्यहाँ त्यस्ता धेरै छन् जसले आफ्ना पत्नीहरू र छोरीहरूलाई वेश्यावृत्ति गराएर कमाउने साधन माध्यम बनाउँछन्। 30 पद, तिमीहरूले मेरो सबात पालन गर्नु र मेरो पवित्र स्थानको आदर गर्नु, म परमप्रभु हुँ। विश्राम परमेश्वर र इसरायल बीच सम्बन्धको चिन्ह थियो, यसको सक्त रूपमा पालन गर्नुपर्दथ्यो। यो प्रस्थान 31:13-17 पदमा विवरण सहित उल्लेख गरिएको छ। 31 पद, तिमीहरू झाँक्री बोक्सी र जादु मन्त्र गर्नेतिर नलाग्नु, तिनीहरूसित सल्लाह लिएर मानिसहरूले आफूलाई अशुद्ध नपार, म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। यो चाहिँ आत्मिकवाद र भूतात्मवादको विरूद्ध एक चेतावनी हो। यो अभ्यासको अलौकिक र सैद्धान्तिक चरित्र स्वभावको शास्त्रमा पहिचान गरिएको छ र त्यसको इन्कार अस्वीकार गरिएको छ। बत्तीस पद, बुढा पाकाका सम्मानमा उठ र वृद्धा मानिसको आदर गर, तिमीहरूले परमेश्वरको भय मान, म परमप्रभु हुँ। वृद्ध उमेरका मानिसहरूलाई आदर सम्मान सधैँ गर्नुपर्छ, यो पनि शास्त्रमा पटक पटक दोहोरिएको छ। अनि 33 र 34, तिमीहरूसित बास गर्ने परदेशीसँग दुर्व्यवहार नगर, तिमीहरूले त्यसलाई आफ्नो देशमा जन्मेको जस्तै ठान्नु, तिमीहरूले त्यसलाई आफूलाई झैं प्रेम गर्नु, किनभने तिमीहरू पनि मिश्रमा परदेशी थियौ, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिनीहरूका बीचमा परदेशीलाई दयापूर्वक व्यवहार गर्नुपर्दथ्यो र प्रेम गर्नुपर्दथ्यो। उनी चाहिँ तिनीहरूलाई यो याद दिलाउने कुरा थियो कि तिनीहरू पनि एक समयमा मिश्रमा परदेशी थिए, परदेशी छिमेकी थिए। अनि 35 र 36 पद, तिमीहरूले नाप्दा जोग्दा र भर्दा छल नगर्नु, तिमीहरूसँग ठिक ठिक तराजु र ढक र ठिक ठिक नाप र तौलहरू राख्नु, तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मित्र, व्यापार कारोबार एकदम इमानदार हुनुपर्ने थियो, नापहरू तौलहरू इमानदार हुनुपर्ने थियो, परमेश्वरका सन्तानहरू अरूहरूबाट भन्दा अलग हुनुपर्दथ्यो, किनभने तिनीहरूले परमेश्वरलाई आफ्ना व्यापार कारोबारमा परमेश्वरको प्रतिनिधित्व गर्दछन्। अनि 37 पद, तिमीहरूले मेरा सबै विधि विधानहरू पालन गर, म परमप्रभु हुँ। मित्र, यो विधि विधान हामीले पनि पालन गर्नुपर्दछ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-8-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।